यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म राजेन्द्र विक्रम शाही। शुरूमा प्रमुख समाचार। संक्रमणकालीन न्याय सम्बन्धी आयोगमा रिक्त पदाधिकारीको नियुक्तिका लागि नाम सिफारिश गर्न समिति गठन गर्न प्रमुख तीन दलबीच सहमति। शासनमा बसेर गलत काम गर्नेलाई दण्डित गर्ने अधिकार नागरिकलाई रहेको राष्ट्रपति रामचन्द्र पौडेलको भनाई। दाङको घोराही उपमहानगरपालिका 9 खैरामा रहेको साङ्ग्रिला प्लाई उद्योगमा गए रातीबाट लागेको आगो अझै नियन्त्रणमा आउन सकेन। सन् 2030 सम्ममा क्षयरोग अन्त्यका लागि निर्णायक कदम चाल्न सदस्य राष्ट्रहरूलाई विश्व स्वास्थ्य संगठन WHO को आह्वान। र प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय पुरूष क्रिकेट प्रतियोगितामा एपीएफद्वारा लुम्बिनी प्रदेश 7 विकेटले पराजित, बागमतीद्वारा कर्णाली प्रदेशमाथि 9 विकेटको जीत।
सजिलो छ है एन्टी एप, अहिले नै डाउनलोड गर, 1 GB डेटा फ्रीमा प्राप्त गर।
हातमा एन्टी एप छ त सजिलो सुविधा लिन,
रिचार्ज गर्न होस् या ब्यालेन्स ट्रान्सफर गर, कल डिटेल डेटा भोइसको स्ट्याटस थाहा पाउन, गिफ्ट प्याक पठाउन वा फाइबर इन्टरनेटको जानकारी पाउन। सजिलो छ है एन्टी एप, अहिले नै डाउनलोड गर, 1 GB डेटा फ्रीमा प्राप्त गर।
प्ले स्टोर वा एप स्टोरबाट सजिलै नेपाल टेलिकमको एप डाउनलोड गर्न सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। प्रमुख तीन दलका शीर्ष नेताबीच संक्रमणकालीन न्यायको प्रक्रिया अघि बढ़ाउन सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगमा रिक्त पदाधिकारीको नाम सिफारिश गर्न पुनः सिफारिश समिति गठन गर्ने सहमति भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा आज बसेको बैठकले संक्रमणकालीन न्याय सम्बन्धी आयोगमा पदाधिकारी सिफारिश गर्ने समिति गठनको प्रक्रिया अगाडि बढ़ाउन सहमति जुटेको प्रधानमन्त्रीका विज्ञ सल्लाहकार अग्नि खरेलले जानकारी दिनुभयो।
आज सम्मान्य प्रधानमन्त्री केपी शर्मा ओलीले आह्वान गर्नुभयो बमोजिम तीनै दलका शीर्ष नेताहरूको बैठक सम्पन्न भयो। बैठक शान्ति प्रक्रियाको बाँकी काम अर्थात् सत्य निरूपण तथा बेपत्ता सम्बन्धित आयोग गठन गर्ने विषयसँग गाँसिएको थियो। केही समय अगाडि द्वितीय आयोगहरू गठन गर्नको निम्ति बनेको सर्च कमिटी सिफारिस समितिले एउटा प्रतिवेदन पनि दिएको थियो, त्यो प्रतिवेदनलाई पनि त्यहाँ राखियो र त्यसमा हामी एउटा निष्कर्षमा आज हामीहरू पुगेका छौं। बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन तथा सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन 2071 तथा 3 अथवा 3 बमोजिम दुवै आयोगको अध्यक्ष तथा सदस्यहरूको नियुक्तिको लागि सिफारिश समिति सर्च कमिटी गठन प्रक्रिया अगाडि बढाउन सम्मान्य प्रधानमन्त्रीज्यूले नेताहरूसँग परामर्श गर्नुभयो र परामर्श बमोजिम अब सिफारिश समिति गठन गर्ने प्रक्रिया अगाडि बढ्छ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, गृहमन्त्री रमेश लेखक लगायतका नेताको सहभागिता रहेको थियो। यसअघि पनि पूर्व प्रधान न्यायाधीश ओम प्रकाश मिश्रको नेतृत्वमा समिति गठन गरिएको भए पनि कुनै पदाधिकारीहरूको नाम सिफारिश गर्न सकेको थिएन। राष्ट्रपति रामचन्द्र पौडेलले शासनमा बसेर गलत काम गर्नेलाई दण्डित गर्ने अधिकार नागरिकलाई भएको बताउनु भएको छ। सोलुखुम्बुको नेचा सल्यान गाउँपालिकामा आज आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रमा हरेक नागरिक आफ्नो सार्वभौम सत्ताको आफै मालिक हुने व्यवस्था रहेको बताउनुभयो। उहाँले स्वतन्त्रता र शासन प्रणाली समयको माग र जनताको चाहना भएकाले नेपाली जनतालाई आफूले बनाएको संविधान बाहिरका कुनै पनि निरंकुशता र अराजकता स्वीकार्य नहुने बताउनुभयो। राष्ट्रपति पौडेलले देशको युवा जनशक्ति विदेश पलायन हुने प्रवृत्ति रोक्न गाउँमै रोजगारी र आमदानीको व्यवस्थाको लागि जनता केन्द्रित नीति तथा कार्यक्रम र बजेट तर्जुमा गर्नुपर्नेमा जोड़ दिनुभयो। राष्ट्रपति पौडेलले कृषि, जलस्रोत, पर्यटन, पूर्वाधार र उद्योग धन्दाको विस्तार नै मुलुक विकासको आधार भएको बताउनुभयो। हरेक वर्ष मार्च 24 तारीकमा मनाइने अन्तर्राष्ट्रिय क्षयरोग दिवस हो। हामी क्षयरोग अन्त्य गर्न सक्छौ, लगानीको प्रतिबद्धता र सेवा प्रवाहको सुनिश्चितता आजको आवश्यकता भन्ने नाराका साथ आज नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ। क्षयरोग विरूद्ध जनचेतना जगाउने सरल र सहज रूपमा उपचारको प्रबन्ध गर्ने गराउने उद्देश्यका साथ यो दिवस मनाउने गरिन्छ। दिवसको अवसरमा राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले आज भक्तपुरमा आयोजना गरेको कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले क्षयरोग न्यूनीकरण गर्न स्थानीय तहलाई सक्रिय बनाउनु पर्नेमा जोड़ दिनुभयो। मन्त्री पौडेलले क्षयरोगका बिरामी स्वास्थ्य मन्त्रालय र चिकित्सकले मात्र खोजेर नभेटिने बताउनुभयो। पालिका र ओडा कार्यालयले मात्र सबै घरदूरी जानेको, स्थानीयलाई चिनेको र वस्तुस्थिति बुझेको हिसाबले क्षयरोगका बिरामी पत्ता लगाउन सकिने उहाँको भनाई थियो। शत प्रतिशत उपलब्धि हासिल गर्ने गरी क्षयरोग नियन्त्रण गर्न नीतिगत व्यवस्था गर्न लागि भन्दै उहाँले सरकारले यसको न्यूनीकरणका निम्ति आफ्ना हालसम्मका प्राथमिकता बदलेर नयाँ र प्रभावकारी ढंगले अघि बढ़नुपर्ने जरूरी देखिएको उहाँले बताउनुभयो। क्षयरोग मुक्त घोषणा गर्ने गरी सरकारले 149 पालिकालाई तोकेको बताउँदै मन्त्री पौडेलले देशका 753 पालिकालाई नै कसरी क्षयरोग नियन्त्रणमा अघि लैजाने भन्नेमा स्पष्ट नीति बन्नुपर्नेमा जोड़ दिनुभयो। कार्यक्रममा केन्द्रका निर्देशक डाक्टर श्रीराम तिवारीले करिब 40% अनुमानित क्षयरोग प्रभावित व्यक्तिहरू उपचारको दायरामा नआएकाले उनीहरूको खोजी चुनौतीपूर्ण रहेको बताउनुभयो। विश्व क्षयरोग नियन्त्रण दिवसका सम्बन्धमा पाल्पाबाट संवाददाता विष्णु खनालको रिपोर्ट।
भोगनासकाली एक चेतुनधरा पाल्पाका पुरन दुधराजलाई करिब 1.5 वर्ष अघि फोक्सोमा हुने क्षयरोग देखा पर्यो। स्वास्थ्य परीक्षण गर्दा क्षयरोग पत्ता लागेपछि उहाँले नबिराई प्रत्येक दिन स्वास्थ्य कर्मीको निगरानीमा करिब 6 महिना औषधि सेवन गर्नुभयो। अहिले आफू पूर्ण स्वस्थ भएको दुधराज बताउनुहुन्छ।
6 महिना क्षयरोगको औषधि खान पर्ने रहेछ। सरकारले निशुल्क वितरण गर्ने हुँदाखेरि 6 महिना रेगुलर खाएर म चाहिँ अहिले पूर्ण रूपमा स्वस्थ छु।
क्षयरोग फोक्सोमा लाग्ने र फोक्सो बाहिर लाग्ने गरी दुई किसिमका हुन्छन्। फोक्सोमा हुने क्षयरोग सर्ने खालको हुन्छ भने फोक्सो बाहिरको क्षयरोग सर्ने सम्भावना कम हुने गर्दछ। पाल्पामा यस आर्थिक वर्षको फागुनसम्म 190 जना क्षयरोगी पत्ता लागेका छन्। गत आर्थिक वर्षमा 333 जना क्षयरोगका बिरामी रहेको पाल्पामा अधिकांश फोक्सोका क्षयरोगी रहेका थिए। त्यसमध्ये 12 जनाको उपचारको क्रममा मृत्यु भएको छ। जिल्लाको निस्ती गाउँपालिकामा सबैभन्दा बढी क्षयरोगी रहेको स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख टुक प्रसाद पोखरेलले बताउनुभयो।
निस्ती गाउँपालिकामा गत आर्थिक वर्षमा क्षयरोगको सबभन्दा बढी प्रकोप भएको पालिका देखिएको थियो भने सबभन्दा कम भोगनासकाली गाउँपालिकामा देखिएको छ र अहिले ती कम देखिएका पालिकाहरूमा क्षयरोगका बिरामी लुकेर बसेका छन् कि भनी पालिकाहरूले खोज पड़ताल गर्ने कार्य पनि गरिरहनु भएको छ। गत वर्षकै तुलनामा यो वर्षमा पनि बिरामीहरू देखिने सम्भावना चाहिँ देखिएको छ।
सरकारले क्षयरोग परीक्षण, उपचार तथा औषधि निशुल्क वितरण गर्दै आएको छ। प्रत्येक वर्षको मार्च 24 तारिकका दिन विश्व क्षयरोग दिवस हुने गरिन्छ। विश्व जनसंख्याको 1/3 जनसंख्या क्षयरोगको किटाणुको संक्रमण जोखिममा रहेको देखिन्छ। विकासोन्मुख देशहरूमा यो जोखिम दर झनै बढी छ। नेपालमा हुने क्षयरोग मध्ये 75% बढी फोक्सोकै क्षयरोग हुने र बाँकी ग्रन्थी, पाठेघर, पेट, कलेजो, मृगौला, मस्तिष्क र हड्डी आदिमा हुने गर्दछ। आम नागरिकमा सचेतना जगाउनु नै दिवस मनाउनुको मुख्य उद्देश्य रहेको राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र भक्तपुरकी सूचना अधिकारी थुमा पुनले बताउनुभयो।
68,000 चाहिँ क्षयरोगको नयाँ बिरामीहरू थपिने भनेर अनुमान गरेको छ यो विश्व संगठनद्वारा। मृत्यु दर उच्च भएको रोगहरू मध्ये चाहिँ एउटा रोगमा पर्ने भएको कारणले गर्दाखेरि हामीले यसको रोकथामको लागि जनचेतना फैलाउने कामहरू गर्नुपर्ने हुन्छ र यो दिवसको हाम्रो उद्देश्य भनेको पनि जनचेतना फैलाउने, यसको रोकथामका लागि चाहिँ विभिन्न क्रियाकलापहरू गर्ने रहेको छ।
सरकारले सन् 2050 क्षयरोग निर्मूल पारी क्षयरोगले हुने मृत्युमा 95% कमी ल्याउने योजना राखेको छ। विष्णु खनाल, रेडियो नेपाल, पाल्पा।
दाङको घोराही उपमहानगरपालिका नौखैरामा रहेको साङ्ग्रीला प्लाई उद्योगमा गए राति 1 बजेबाट लागेको आगो अझै नियन्त्रणमा आउन नसकेको प्रहरीले जनाएको छ। आगलागी भएको क्षेत्रमा अहिले 7 वटा दमकल सहित नेपाली सेना, नेपाल प्रहरी र स्थानीयले नियन्त्रणमा लिने प्रयास गरिरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी अर्जुन प्रसाद तिमल सेनाले जानकारी दिनुभयो। 7 बिघा क्षेत्रफलमा उद्योग फैलिएको र कच्चा पदार्थहरू धेरै भएको हुँदा आगो नियन्त्रणमा लिन कठिनाई भएको प्रहरी प्रमुख तिमल सेनाले जानकारी दिनुभयो। आगलागीका कारण प्लाई बनाउन प्रयोग हुने काठ, कच्चा पदार्थ, प्लाई बनाउन प्रयोग हुने मेसिन लगायतका सामग्री जलेर नष्ट भएका छन्। प्लाई उद्योगमा भएको आगलागीबाट अहिलेसम्म करोड़ौं रूपियाँको क्षति भइसकेको प्रहरीले जनाएको छ। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले बजेट बनाउँदा सूचना प्रविधिको पूर्वाधार निर्माणमा जोड़ दिनुपर्ने बताउनु भएको छ। बजेट सीमा तथा स्रोतमाथि केन्द्रित रही मन्त्रालय अन्तर्गतका विभाग र निकायसँग बजेट योजना छलफल कार्यक्रममा उहाँले वृहत्तर उद्देश्य बोकेका योजना ल्याउन विभागीय प्रमुखको ध्यानाकर्षण गराउनुभयो। सूचना प्रविधिको विकासले राजस्व वृद्धिमा ठूलो टेवा पुर्याएको उल्लेख गर्दै नेपाल सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री गुरूङले आईटी क्षेत्रमा पूर्वाधार निर्माण नहुँदा यसबाट लाभ लिन नसकिने धारणा राख्नुभयो। संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका आर्यालले सरकारी निकायले असार 15 बजेट स्वीकृत गरिसक्नुपर्ने तथा उत्पादनमूलक र नवीन उद्देश्य बोकेका जनमुखी योजनामा बजेट तर्जुमा गर्न आग्रह गर्नुभयो। कार्यक्रममा सार्वजनिक सेवा प्रसारण नेपालका अध्यक्ष डाक्टर महेन्द्र विष्टले सार्वजनिक सेवा प्रसारण नेपालको कार्य प्रभावकारी बनाउन कर्मचारी व्यवस्थापन र भौतिक एवं प्राविधिक पूर्वाधार निर्माण अनिवार्य रहेको बताउनुभयो। प्रतिनिधि सभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा आज पनि शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान प्रतिष्ठान विश्वविद्यालय विधेयकमा दफावार छलफल भएको छ। समितिको आजको बैठकमा विश्वविद्यालयको पदाधिकारी नियुक्ति, सेवा सुविधा र पदमुक्त लगायतका दफामा छलफल भएको हो। बैठकले विश्वविद्यालय सभाले उपकुलपति नियुक्त गर्ने र सिफारिश समितिको सिफारिशमा उपकुलपतिले अरू पदाधिकारी नियुक्त गर्नुपर्ने प्रस्तावलाई स्वीकार गरेको छ। विश्वविद्यालयको पदाधिकारी हुन विद्यावारिधि वा डीएम गरेको हुनुपर्ने प्रस्ताव बैठकले पारित गरेको छ। बैठकमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले नेपालमा चिकित्सा अध्ययनका लागि स्थापना हुने विश्वविद्यालयको पदाधिकारी प्रतिस्पर्धाबाट छनौट गर्नुपर्नेमा जोड़ दिनुभयो। प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले नतिजा आउने गरी काम गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको ध्यानाकर्षण गराएको छ। समितिको आजको बैठकले मन्त्रालयको कार्य प्रगति एवं आगामी योजना र रणनीतिका विषयमा छलफल गरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई जवाबदेहिता कायम गर्ने गरी काम गर्न र भइरहेका कामहरूलाई अझै प्रभावकारी बनाउन ध्यानाकर्षण गराइएको हो। छलफलमा सांसदहरूले देशका विभिन्न भागमा निर्माण भएको विमानस्थल सञ्चालन, थप विमानस्थलको निर्माण, त्यस्तै विमानस्थलको पूर्वाधार विकासमा लक्ष्य अनुरूप काम हुन नसकिरहेको विषयमा मन्त्रीसँग प्रश्न गर्नुभएको थियो। बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले मन्त्रालय अन्तर्गत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन जस्ता महत्वपूर्ण क्षेत्र रहेकाले बजेट बढ़ाउन आवश्यक रहेको बताउनुभयो। मन्त्री पाण्डेले नेपालको पर्यटन विकासका लागि 10 वाइड बडी, 10 न्यारो बडी र 10 देशभित्र चल्ने हवाई जहाज थप्नुपर्ने बताउनुभयो। मकवानपुर स्थित कुलेखानी जलविद्युत केन्द्रको 3 युनिट पूर्ण क्षमतामा सञ्चालनमा आएका छन्। कुलेखानी जलविद्युत आयोजनाका अनुसार सुक्खायाम शुरू भएकाले कुलेखानी जलविद्युत केन्द्रको प्रथम, दोस्रो र तेस्रो युनिट पूर्ण क्षमतामा सञ्चालनमा आएका हुन्। कुलेखानी प्रथमका प्रमुख तारादत्त भट्टले कुलेखानी जलविद्युत प्रथमले 60 मेगावाट, दोस्रोले 32 मेगावाट र तेस्रोले 14 मेगावाट विद्युत उत्पादन गरिरहेको जानकारी दिनुभयो। वहाँका अनुसार आवश्यकताका आधारमा अहिले दैनिक 14-18 घण्टा कुलेखानी जलविद्युत केन्द्र पूर्ण क्षमतामा सञ्चालन भइरहेको छ। धेरै लगानीमा आधुनिक खोर निर्माण गरी सञ्चालन गरिएको आधुनिक बंगुर पालन व्यवसाय भन्दा सानो लगानीमा पुरानै शैलीलाई केही सुधार गरी सञ्चालन गरिएको व्यवसाय सफल भएको पाइएको छ। धनकुटाबाट संवाददाता ईश्वर थापाको रिपोर्ट।
धनकुटाको पाखरीवास नगरपालिका वडा नम्बर 3 का धनबहादुर तामाङ करिब 5 वर्षदेखि बंगुर पालन गर्दै आउनु भएको छ। धेरैले आधुनिक प्रविधि अपनाए पनि उहाँ पुरानै शैलीलाई केही सुधार गरी थोरै लगानीमै बंगुर पालन गरिरहनु भएको छ। उहाँले बाँस तथा साधारण टिनको प्रयोग गरेर खोर निर्माण गर्नुभएको छ। भुइँ ढलाई गर्नुको साटो पत्कर प्रयोग गर्नुहुन्छ भने दानाको सट्टा स्थानीय निगुरो र इस्कुसलाई चारोको रूपमा प्रयोग गर्नुहुन्छ। उहाँले वार्षिक करिब 400 हाराहारीमा पाठापाठी बिक्री गर्दै आउनु भएको छ। बंगुरको एउटा पाठोको मूल्य करिब 5,000 पर्ने गरेको छ। उहाँले वार्षिक 20 लाख बराबरको कारोबार गर्दै आउनु भएको।
त्यो खर्चमा चाहिँ बाँस किनेर लाउँदाखेरि अलिकति आफूलाई खर्च कमी, भुइँ खोरमै तातो लागेर अक्सिजन पाएको यो पशु प्राणीले अलिक राम्रो भएको थियो जस्तो मलाई।
तामाङ जस्तै जिल्लामा धेरै कृषकले सानो लगानीमा बंगुर पालन गरिरहेका छन्। त्यसो त धेरै लगानी, आधुनिक खोर, दाना प्रयोग भन्दा पनि बंगुर बारेमा जानकारी भए थोरै लगानीमा पनि राम्रो आमदानी गर्न सकिने भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धनकुटाका प्रमुख हिमा गौतमले बताउनुभयो।
उहाँहरूलाई त्यो आहार खुवाउने सम्बन्धी ज्ञान भएन, गोठ बनाउने तरिकाको ज्ञान भएन र हाडनाता सम्बन्धी ज्ञान भएन भने चाहिँ उहाँहरूलाई फाइदा हुँदैन। त्यसकारण पुरानै तरिकाले पाले पनि प्राविधिक ज्ञान चाहिँ उहाँहरूलाई जानकार हुनु पर्यो। प्राविधिक ज्ञान भयो भने चाहिँ गर्न सकिन्छ।
आधुनिक व्यवसायको नाममा लाखौं खर्च गरी व्यवसाय गर्ने समस्यामा पर्ने गरे पनि परम्परागत शैली अपनाउने किसानहरू कुनै समस्या नभएको बताउने गरेका छन्। जसले पशुपालन क्षेत्रमा पुरानो शैलीलाई थोरै लगानीमा थोरै सुधार गरी राम्रो आमदानी गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरिरहेका छन्। ईश्वर थापा, रेडियो नेपाल, धनकुटा।
इलाम जिल्लाको इलाम नगरपालिका वडा नम्बर 10 भीर गाउँमा सिंचाई योजना पुननिर्माण भएपछि किसानलाई खाद्य बालीसँगै तरकारी खेती गर्न समेत सजिलो भएको छ। वर्षमा एक बाली मात्र उत्पादन हुँदै आएको त्यस क्षेत्रमा सिंचाई आयोजना पुननिर्माण भएपछि किसानले 3 बालीसम्म खेती गर्न थालेका छन्। साना सिंचाई कार्यक्रम अन्तर्गत 41,94,000 रूपियाँको लागतमा मालबासे भिरगाउँ हुँदै तेस्रो गाउँ जोड्ने सिंचाई आयोजना पुननिर्माणपछि 39 घर परिवारको 15 हेक्टर जमीनमा सिंचाई सुविधा विस्तार भएको छ। संचार माध्यमहरूले विश्वसनीयता बढ़ाउने गरी सूचना सामग्री प्रकाशन तथा प्रसारण गर्नुपर्नेमा सरकारवालाहरूले जोड़ दिनुभएको छ। नेपाल प्रेस युनियनले आज काठमाण्डुमा आयोजन गरेको कार्यक्रममा वरिष्ठ पत्रकार हरिहर विरहीले पछिल्लो समय संचार माध्यम बढ़दै जाँदा विषयवस्तुको गुणस्तरीयता घट्दै गएको टिप्पणी गर्नुभयो। पत्रकार तारानाथ दाहाल, समीरजंग शाह, विमला तुमखेवा, नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सा लगायतले मूलधारका संचार माध्यमहरू भीड़को पछि लाग्न नहुने बताउनुभयो। कार्यक्रममा पत्रकार जगत नेपालले बदलिदो अर्थ राजनीतिमा प्रेस र लोकतन्त्रका चुनौती विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले सदस्य राष्ट्रहरूलाई सन् 2030सम्ममा क्षयरोग अन्त्यका लागि तत्काल निर्णायक कदम चाल्न आह्वान गरेको छ। डब्ल्यूएचओले विश्व टीबी दिवसको अवसरमा प्रेस विज्ञप्ति मार्फत सन् 2023मा अनुमानित 19,00,000 व्यक्तिमा क्षयरोगको नयाँ संक्रमितहरू दर्ता भएकामा 95,000 जनाको मृत्यु भएको तथा परिवार र समुदायमा यस रोगको प्रभाव बढ़दै गएको जनाएको छ। डब्ल्यूएचओका अनुसार क्षयरोग ब्याक्टेरियाबाट हुने एउटा संक्रामक रोग हो जसले फोक्सोमा असर गर्दछ। क्षयरोगीले खोक्दा, हच्छ्यू गर्दा वा थुक्दा हावामा यसका कीटाणु फैलिन्छन् र हावाको माध्यमबाट अन्य मानिसमा सर्ने गर्दछ। बंगलादेशमा रहेका करिब 15,00,000 रोहिंग्या शरणार्थीको जीवन रक्षाका लागि करिब 1 अर्ब अमेरिकी डलर सहयोगको आवश्यकता रहेको संयुक्त राष्ट्रसंघले जनाएको छ। संयुक्त राष्ट्रसंघ र उनका 100 भन्दा बढ़ी साझेदारले रोहिंग्या संकटका लागि सन् 2025-देखि 26 संयुक्त प्रतिकारीय योजनामा सो सहायता उपलब्ध गराउन माग गरेको हो। राष्ट्रसंघको अपीलमा रोहिंग्या शरणार्थी र होस्ट समुदाय सहित करिब 14,80,000 मानिससम्म पुग्न पहिलो वर्ष 93,45,00,000 अमेरिकी डलर माग गरिएको छ। सन् 2017मा छिमेकी मुलुक म्यानमारमा भएको सैन्य कार्यवाहीका कारण भागेर बंगलादेश पुगेका करिब 10,00,000 मुस्लिम र अधिकांश मुस्लिम अल्पसंख्यक शरणार्थी राहत शिविरमा बस्दै आएका छन्। संयुक्त राष्ट्रसंघले शिविरमा रहेका शरणार्थी जनसंख्या मध्ये आधा भन्दा बढ़ी महिला र किशोरी रहेको र उनीहरू लैंगिक हिंसा र शोषणको उच्च जोखिममा रहेको जनाएको छ। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
नेपालले गरिबी निवारणमा उल्लेखनीय सफलता हासिल गरेको विश्व बैंकले औल्याएको छ। विश्व बैंकले सोमबार नेपालको आर्थिक परिदृश्य नामक प्रतिवेदन सार्वजनिक गर्दै नेपालको गरिबी निवारणमा रेमिटेन्सको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरेको छ। प्रगति बीच नेपालको आर्थिक वृद्धि क्षेत्रीय समकक्षी राष्ट्रहरूको तुलनामा निकै पछि देखिन्छ प्रतिवेदनले भनेको छ। गैर कृषि क्षेत्रमा रोजगारी सृजना सुस्त भएको र आन्तरिक रोजगारीका अवसर सीमित हुँदा युवा श्रमिक वैदेशिक रोजगारीमा जान बाध्य भएको समेत प्रतिवेदनले ल्याएको छ। प्रतिवेदन सार्वजनिक गर्दै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राध्यापक डाक्टर शिवराज अधिकारीले नेपाल सरकारको 16 योजनाले उत्पादकत्व र प्रतिस्पर्धी क्षमता विकास, सामाजिक सुरक्षा तथा अल्प विकसित राष्ट्रबाट सहज स्तरोन्नति सुनिश्चित गर्ने विषयलाई प्राथमिकतामा राखिएको बताउनुभयो। बिरगन्चु आईसीबी भन्सार नाका हुँदै आर्थिक वर्ष 2081-82 महिनाको अवधिमा नेपालबाट हुने निर्यात 172% वृद्धि भएको छ। यस अवधिमा भारत तथा तेस्रो मुलुकतर्फ 53,26,94,00,000 मूल्य बराबरका नेपाली वस्तुहरू निर्यात भएका छन्। गत वर्षको तुलनामा यस आर्थिक वर्षको 8 महिनामा 172% निर्यात वृद्धि भएको बिरगंज स्थित आईसीपी भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले जानकारी दिनुभयो। आईसीपी भन्सार नाका हुँदै आर्थिक वर्ष 2081-82 8 महिनामा सबैभन्दा धेरै 28,19,43,00,000 मूल्य बराबरको भटमासको प्रशोधित तेल निर्यात भएको छ। गत वर्षको तुलनामा यस वर्ष 1,32,00,000 रूपियाँले वैदेशिक सहायता प्रतिबद्धता बढ़ेको छ। अर्थ मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालू आर्थिक वर्षको माघसम्म वैदेशिक सहायता प्रतिबद्धता 2,21,45,00,000 पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा कुल वैदेशिक सहायता प्रतिबद्धता 89,49,00,000 रहेको थियो। गत सातादेखि निरन्तर ओह्रालो लागेको नेपाली शेयर बजारको परिसूचक नेप्से सोमबार केही सुधार भएको छ। यस दिन नेप्से परिसूचक 26.10 अंकले बढ़ेर 2640.78 को बिन्दुमा कायम भएको छ। परिसूचक वृद्धि भए पनि यस दिन कारोबार रकम भने घटेको छ। सोमबार विभिन्न 326 कम्पनीहरूका 97,39,800 शेयरहरू 4,48,35,59,000 रुपियाँमा किनबेच भएका छन्।
उहाँ हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार अजय बमबाट।
प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय पुरूष क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशलाई 7 विकेटले हराउँदै सोमबार एपीएफले फाइनलमा पुग्ने सम्भावनालाई कायमै राखेको छ। जितको लागि 224 रनको लक्ष्य पछ्याएको एपीएफले 41.5 ओभरमा 3 विकेट नोक्सानीमा लक्ष्य पूरा गर्यो। एपीएफ अङ्क तालिकाको तेस्रो स्थानमा छ। 7 खेलको पुलिस र 8 खेल खेलेको आर्मीसँग समान 14 अङ्क रहेको छ। बाहिरिसकेको लुम्बिनी भने लिग चरणको अन्तिम खेल हो। उसले 4 जित र 5 हारमा 8 अङ्क जोडेर यो पटकको प्रतियोगिता सकाएको छ। अर्को खेलमा मधेसको खेलमा टाई भएपछिको सुपर ओभरमा गण्डकी प्रदेश विजयी भएको छ। जारी प्रतियोगितामा सुपर ओभर भएको यो पहिलो खेल हो। पहिलो बराबरी नतिजा हो। जितको लागि 247 रनको लक्ष्य पछ्याएको गण्डकी एक बल बाँकी छँदा अल आउट हुँदै 246 रनमा समेटियो। यो सँगै खेल बराबरीमा सकियो। बराबरीमा दुवैले 1-1 अङ्क बाँडे। गण्डकीले 1 जित 1 बराबरी र 7 हारमा 3 अङ्कमा यो प्रतियोगिता सकाएको छ। 7 खेलमा मधेसले 5 अङ्क बनाएको छ। त्यस्तै अर्को खेलमा बागमती प्रदेशले कर्णाली प्रदेशलाई 9 विकेटले पराजित गरेको छ। जितसँगै 8 खेलमा 8 अङ्क जोडेको बागमती 4 स्थानमा उक्लिएको छ। पराजित कर्णाली समान खेलबाट 8 अङ्कका साथ 5 स्थानमा छ। दाङको देउखुरी क्रिकेट मैदानमा कर्णालीले प्रस्तुत गरेको 59 रनको लक्ष्य बागमतीले 6.3 ओभरमा 1 विकेट गुमाउँदै पूरा गर्यो। जितसँगै 8 खेलमा 8 अङ्क जोडेको बागमती 4 स्थानमा उक्लिएको छ। पराजित कर्णाली समान खेलबाट 8 अङ्कका साथ 5 स्थानमा छ।
आगामी 24 घण्टामा कोशी र गण्डकी प्रदेशको पहाड़ी भूभागको 1-2 स्थानमा मेगाजंग चट्याङ सहित हल्का वर्षाको साथै उच्च पहाड़ी तथा हिमाली भूभागका 1-2 स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम तापक्रम 26.6 न्यूनतम 11 डिग्री सेल्सियस, काठमाडौँको अधिकतम 25.6 न्यूनतम 10 डिग्री सेल्सियस, पोखराको अधिकतम तापक्रम 27.5 न्यूनतम 13.2 डिग्री सेल्सियस, वर्षा 4 मिलिमिटर, वीरेन्द्रनगरको अधिकतम तापक्रम 30.7 न्यूनतम 11.9 र दिपायलको अधिकतम तापक्रम 31.6 न्यूनतम 10.7 डिग्री सेल्सियस। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। संक्रमणकालीन न्याय सम्बन्धी आयोगमा रिक्त पदाधिकारीको नियुक्तिका लागि नाम सिफारिश गर्न समिति गठन गर्न प्रमुख 3 दलबीच सहमति, शासनमा बसेर गलत काम गर्नेलाई दण्डित गर्ने अधिकार नागरिकलाई रहेको राष्ट्रपति रामचन्द्र पौडेलको भनाई, दाङको घोराही उपमहानगरपालिका 9 खैरामा रहेको सांग्रीला प्लाई उद्योगमा गए रातीबाट लागेको आगो अझै नियन्त्रणमा आउन सकेन, सन् 2030 सम्ममा क्षयरोग अन्त्यका लागि निर्णायक कदम चाल्न सदस्य राष्ट्रहरूलाई विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओ को आह्वान, र प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय पुरूष क्रिकेट प्रतियोगितामा एपीएफद्वारा लुम्बिनी प्रदेश 7 विकेटले पराजित, बागमतीद्वारा कर्णाली प्रदेशमाथि 9 विकेटको जीत। यसका साथै रेडियो नेपालबाट साँझ 7 बजेको समाचार सकियो। 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।